यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यकाका सबै अस्पताललाई कोविड अस्पतालका रूपमा संचालन गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय। काठमाडौँ उपत्यकामा 2283 जना सहित 4047 जनामा आज कोरोना संक्रमण। 9 जना संक्रमितको मृत्यु, 1473 जना संक्रमण मुक्त। हुम्लाको उत्तरी नामखा गाउँपालिकामा खाद्यान्न संकट र बंगलादेशमा बलात्कारीलाई मृत्यु दण्डको सजाय दिने कानून त्यहाँको मन्त्री परिषदबाट पारित। समाचार विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्ड उपत्यकाका सबै सरकारी अस्पताललाई कोविड अस्पतालका रूपमा संचालन गर्ने निर्णय गरेको छ। नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले उपत्यकाका सबै सरकारी अस्पताललाई कोविड अस्पतालका रूपमा संचालन गर्ने निर्णय भएको जानकारी दिनुभयो।
सार्वजनिक स्थानहरू तथा सार्वजनिक यातायातका संचालकहरू र जिम्मेवार निकाय र पदाधिकारीहरूलाई कोविड 19 को संरक्षण र जोखिम रोक्नका लागि भूमिका निभाउन सम्बन्धित निकायहरूसँगको समन्वय र सहकार्यलाई अझ बढ़ाउँदै लैजाउँ र यस किसिमका सार्वजनिक स्थानहरूको निसंक्रमण गर्ने कार्य तथा जनस्वास्थ्यका मापदण्डहरू कड़ाईका साथ लागू गर्न र जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने नगराउनेलाई कड़ा कार्यवाही गर्न गृह मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय गरिएको छ।
प्राध्यापक डाक्टर गौतमले उपत्यकाभित्र मानिसहरूको आवत जावत घटाउन कार्यालयहरूको समय र दिन घटाउने, लक्षण देखिएका व्यक्तिलाई विदा दिने, व्यापार व्यवसाय खोल्ने तथा संचालन सम्बन्धी समय र स्वरूपमा परिवर्तन गर्ने र उपत्यकाभित्र आउने जाने कार्यालयहरूलाई सेमिनार, बैठक, गोष्ठी नगर्न निर्देशन गर्ने निर्णय भएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक बाहेकका सबै शल्यक्रिया नगर्न पनि उपत्यकाका सबै अस्पतालहरूलाई निर्देशन दिएको छ। संक्रमितहरूको उपचारका लागि बेड, आईसीयू र भेन्टिलेटरको उपलब्धताका लागि हालको अवस्थामा अत्यावश्यक बाहेकका नियमित शल्यक्रिया नगर्न र संक्रमणको अवस्था नियन्त्रण भएपछि पुनः शल्यक्रिया संचालन गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो।
आकस्मिक बाहेकका नियमित अपरेशनहरू हाललाई नगर्न र संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि मात्रै गर्न उपत्यकाका सबै अस्पतालहरूलाई निर्देशन दिइएको छ र यसले कोविड 19 संक्रमण भएका बिरामीहरूलाई बेडको उपलब्धता, आईसीयू र भेन्टिलेटर केही उपलब्ध हुन सक्ने गरी व्यवस्थापन हुन सक्ने समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विश्वास छ।
मन्त्रालयले सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा जिम्मेवार निकायलाई कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि आफ्नो भूमिका निभाउन पनि आग्रह गरेको छ। प्राध्यापक डाक्टर गौतमले सार्वजनिक यातायात, सार्वजनिक स्थलमा निसंक्रमण गर्ने कार्य तथा तोकिएका जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने र नगराउनेलाई कड़ा कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो। आज काठमाण्ड उपत्यकामा 2283 सहित देशभर 4047 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा 14530 जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा 1565 महिला र 2482 पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै हालसम्म संक्रमण हुनेको संख्या 1,11,802 पुगेको छ। यस्तै आज काठमाण्डौमा 1845, ललितपुरमा 277 र भक्तपुरमा 118 सहित काठमाण्ड उपत्यकामा 2283 जनामा कोरोना संक्रमण पुष्टि भएको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। आज नयाँ संक्रमित थपिएका 69 जिल्ला मध्ये सुनसरीमा 249, मोरङमा 223, रूपन्देहीमा 125, सुर्खेतमा 101, काभ्रेपलाञ्चोकमा 90, चितवनमा 77, कास्कीमा 76, मकवानपुरमा 75, झापामा 71, कैलाली, नवलपरासी, पूर्व र कञ्चनपुरमा 65-65 जना संक्रमित थपिएका छन् भने बाँकी जिल्लामा 50 भन्दा कम संख्यामा संक्रमित भेटिएका छन्। आज थप 1473 जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुने संख्या 77,277 पुगेको मन्त्रालयले जनाएको छ। यस्तै आज थप 9 जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 645 पुगेको छ। संक्रमणका कारण सुनसरी र काठमाण्डौमा 3-3 जना, ललितपुर, चितवन र रूपन्देहीमा 1-1 जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यस्तै आज 76 जिल्लामा 33,880 जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये 19,957 जना होम आइसोलेशन र 13,923 जना संस्थागत आइसोलेशनमा रहेका छन्। यस्तै गम्भीर लक्षण देखिएका 279 जनाको आईसीयू र 69 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेश सभाको आजको बैठकले गण्डकी प्रदेश कृषि व्यवसाय प्रवर्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले विधायन समितिको प्रतिवेदन सहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो। यसअघि विधेयकमाथिको छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन गर्दै आधुनिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धिसँगै त्यसको बजारीकरणका लागि विधेयक महत्वपूर्ण हुने बताउनुभयो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थापाले विधेयकले साना ठूला सबै कृषि व्यवसायीलाई समेटेको धारणा राख्नुभयो। कोरोना भाइरस महामारीपछि चीनसँगको सीमानाका बन्द हुँदा हुम्लाको उत्तरी नामखा गाउँपालिकामा खाद्यान्न संकट भएको छ। सीमानाका बन्द भए पनि नामखा गाउँपालिकाका नागरिकलाई खाद्य वस्तु बिक्री गर्दै आएका व्यापारीले 7 महिनादेखि खाद्यान्न कारोबार गरेका छैनन्। व्यापारीले खाद्यान्न नपठाउँदा नामखा 6 लिमिका, तिल, जाङ र हल्जी गाउँमा भोकमरीको संकेत देखिएको छ। चीनसँग जोड़िएको वडा नम्बर 6 लिमी गाउँवासीले वर्षौंदेखि चीनका व्यापारीबाट खरिद गरी खाद्यान्न आयात गर्दै आएको स्थानीयवासी पेमा छुकी लामाले बताउनुभयो। कोरोना भाइरस संक्रमणका कारण बन्द रहेका विद्यालयहरूले वैकल्पिक सिकाई प्रणालीबाट पठन पाठनलाई अगाडि बढ़ाइरहेका छन्। तर कतिपय राजधानीकै सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको भने वैकल्पिक कक्षाहरूमा समेत पहुँच पुग्न सकेको छैन। संवाददाता यशोदा अधिकारीको एक रिपोर्ट।
वैकल्पिक सिकाई प्रणाली सञ्चालन गरिरहेका कतिपय विद्यालयले पहिलो त्रैमासिक परीक्षा समेत लिइसकेका छन् भने कतिपय विद्यालयहरूले परीक्षाको तयारी गरिरहेका छन्। भौगोलिक स्थिति, सूचना र संचार प्रविधिको पहुँच नपुगेका विद्यार्थीहरू भने अझै नयाँ शैक्षिक सत्रको कक्षामा जोड़िन सकेका छैनन्। सरकारले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका 2077 जारी गरी कार्ययोजना ल्याएपछि विद्यालयहरूले सिकाईलाई निरन्तरता दिइरहेका छन्। रेडियो, टेलिभिजन र अनलाइनबाट सञ्चालन हुँदै आएको सिकाईमा केन्द्रीय राजधानीकै कतिपय विद्यार्थीहरू अझै जोड़िन सकेका छैनन्। काठमाण्डुको त्रिपुरेश्वर स्थित विश्वनिकेतन माविका प्रधान अध्यापक हेरम्बराज कणेलले शिक्षकहरूलाई मासिक रिचार्ज खर्च दिएर फोनबाटै गृह कार्य दिने र जाँच गर्ने गरेको अनुभव सुनाउनुभयो।
कतिपय व्यक्तिहरूसँग अझै पनि जुन ट्याब्लेट ल्यापटपहरू छैन, हामीले यस्ता विद्यार्थीहरूलाई चाहिँ फोन इन क्लास गरेका छौँ। फोनबाट नै उनीहरूलाई प्रोजेक्ट वर्कहरू, असाइनमेन्टहरू दिने, पछि फोनबाट नै उनीहरूले गरे गरेन भनेर फलोअप गर्ने।
ललितपुरको हरिसिद्धि माविका झण्डै 30% विद्यार्थी मात्रै वैकल्पिक कक्षामा सहभागी भएका छन्। 40 जनासम्म रहेका कक्षाहरूमा 2-3 जनाले मात्रै अनलाइन कक्षा लिने गरेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधान अध्यापक आशा महर्जन आफ्ना अधिकांश विद्यार्थीहरूमा इन्टरनेट, टेलिभिजन, मोबाइल र ल्यापटपको सुविधा नभएको बताउनुहुन्छ।
हामीले यो वैकल्पिक शिक्षामा साह्रै गाह्रो भइराखेको छ। झन्डै 20% विद्यार्थीहरू मात्र सहभागी हुन सकेका छन्। एउटै क्लासमा 40-50 विद्यार्थीमा 1-2-3 जना भन्दा उनीहरूसँग नेट नभएको, मेसेन्जर चलाउन सक्ने खालको मोबाइल नभएको, टिभी सोम यताउटीबाट पनि दिन्छ भन्दा पनि हामीसँग टिभी नै छैन भन्ने कुराहरू भन्छन्।
सरकारले असोज 1 गतेदेखि वैकल्पिक कक्षालाई नै पूर्ण रूपमा मान्यता दिएर नयाँ शैक्षिक सत्र खेर नजाने गरी अघि बढ्न नीतिगत रूपमा बाटो खोलिदिएपछि विद्यालयहरूले पढ़ाईलाई निरन्तरता दिँदै आएका छन्। तर काठमाडौँ उपत्यकाकै सामुदायिक विद्यालयका विद्यार्थीहरूमा सिकाईको पहुँच पुग्न सकेको छैन। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले अहिलेसम्मको अनुभवबाट सिक्दै अघि बढ़ने र पढ़ाईमा सबै विद्यार्थीको पहुँच नपुगे नीतिगत रूपमा नै परिवर्तन गरेर अघि बढ्न सकिने बताउनुभयो।
यस्ता कमजोर भएका अभिभावक कमजोर भएका विद्यार्थीहरूलाई ट्रेनिङ गर्नका लागि विद्यालयले भूमिका खेल्न सक्नुहुन्छ। यहाँले गरेका प्रयत्नहरूलाई आफूसँग सिकेर अगाडि जानुपर्ने छन्, समस्या छन्, नीति परिवर्तन गर्ने कुरा पनि गर्दै जाउँला।
महामारीको अवधिमा प्रयोग गरिएको वैकल्पिक सिकाइ प्रणालीमा सुविधा सम्पन्न शहर बजारका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमा समेत सिकाइको पहुँच पुग्न नसकेबाटै थाहा पाउन सकिन्छ कि दूर दराजका विद्यार्थीहरूको अवस्था कस्तो छ भनेर। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशको पहाड़ी जिल्लामा रहेको सबैभन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज 30 गतेदेखि हप्तामा एक दिन हवाई उड़ान सञ्चालन हुने भएको छ। दिपायल धनगढ़ीको लागि प्रत्येक शुक्रबार उड़ान भर्ने कार्यतालिका तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयले जनाएको छ। जुम्ला सदरमुकाम खलंगाबाट डोल्पा जोड्न दानसाघुमा पक्की पुल निर्माण भएपछि औपचारिक रूपमा जुम्लासँग डोल्पा जोड़िएको छ। पुल नहुँदा हिउँदमा हिउँ र बरफ जम्ने भएकाले यातायातका साधन सञ्चालनमा कठिनाई आएको थियो। यसअघि डोल्पा जुम्ला दैनिक उपभोग्य सामान खच्चरबाट ढुवानी हुने गरेको थियो। जिल्लाको पर्यटकीय क्षेत्र गुठीचौर चोत्रा घरवास हुँदै डोल्पाको दुनैदेखि सेफोक्सुण्डो यात्राका लागि पनि सहज हुने भएको छ। सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएको पहिरो हटाउनका लागि आजदेखि दैनिक 3 घण्टा सड़क बन्द हुने भएको छ। बिहान 6 बजेदेखि 9 बजेसम्म सिद्धार्थ राजमार्गमा पहिरो हटाउने कार्य असोज 29 गतेसम्म हुनेछ। पहिरो हटाउने बेलामा सड़कमा यातायात आवत जावत बन्द हुने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सिमानामा पर्ने सिद्धबाबा सड़क खण्डलाई पश्चिमी क्षेत्रसँग जोड्ने तिनाउ खोलामा पक्की पुल निर्माण भएको छ। तोकिएको समयमा नै पुल निर्माण कार्य सम्पन्न भएपछि पाल्पाको दोभान, कचल, सत्यवती लगायत क्षेत्रका जनतालाई आवत जावतका साथै व्यापारिक प्रयोजनमा पनि सहज भएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाको तिनाउ खोलामा पुल निर्माण भएसँगै यस क्षेत्रका स्थानीयहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुगेको स्थानीय बासिन्दा चिरञ्जीवी घिमिरे बताउनुहुन्छ।
पहिले चौकीबाट ओसार पसार गर्न पर्थ्यो, घर घर माल सामान आएछ, दोकानदारहरूले सबै सामान ल्याइदिएर हामीले सस्तो सामान किन्न पाइएछ, सबै थोकको सुविधा भएछ।
पुल निर्माणसँगै घर घरमा व्यापारिक प्रयोजनका सामग्री आउन लागेको र मानवीय श्रमको प्रयोग गर्न नपरेका कारण सामान सस्तो मूल्यमै घरमा आउने गरेको स्थानीय व्यापारी पुष्पा श्रेष्ठको भनाइ रहेको छ।
महँगो थियो बेसरी, लेबरलाई पनि दिन्थ्यो, अलिक थोर थोर भयो, आफै पनि बोकेर ल्याइन्थ्यो। पुल बनेपछि धेरै सजिलो भयो, घरमै आउँछ अगाडि।
COVID-19 समेत कुनै प्रवाह नगरी निर्माण व्यवसायलाई काममा लगाएका कारण सहज रूपमा समयमै निर्माण कार्य पूरा भएको सुपरभाइजर नरेन्द्र नेउपाने बताउनुहुन्छ।
लकडाउनको अवधिमा पनि हामीले राति पनि नभनिकन 12-1% खटेर पनि अब हामीले निर्माण कार्य सम्पन्न गरेका हौ।
सिद्धबाबा सड़क खण्डको वैकल्प वैकल्पिक मार्गको रूपमा समेत रहेको पुल 27 मिटर लम्बाइ रहेको छ। पुल करिब 8 करोड़ रूपियाँको लागतमा सम्पन्न भएको हो। वर्षायाममा पाल्पा सिद्धबाबा सड़क खण्डको वैकल्पिक मार्गको समेत काम गर्ने सड़क डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिव खत्रीको भनाइ छ।
पुल निर्माण हुन साथै हाम्रो सिद्धबाबाको चाहिँ वैकल्पिक सड़कको रूपमा चाहिँ अहिले काम।
पक्की पुल निर्माण सम्पन्न भएपछि दोभान सिद्धबाबा सड़क खण्डको जोखिम कम गर्न वैकल्पिक सड़कको रूपमा समेत प्रयोग हुन थालेको छ भने स्थानीयहरूको कृषि उत्पादन सहज रूपमा बजार पठाउन पाउँदा यस क्षेत्रको आर्थिक विकासमा समेत थप टेवा पुग्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरूले निष्कर्ष निकालेका छन्। गैर आवासीय नेपाली संघ एनआरएनए ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित लाइफ एण्ड हेल्थ साइन्स विषयक कार्यक्रममा विज्ञहरूको छलफलबाट नेपालमा नसर्ने रोगको अवस्था निकै चुनौतीपूर्ण रहेको निष्कर्ष निकालिएको हो। कार्यक्रममा डाक्टर अभिनव वैद्यले मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मस्तिष्कघात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रेशन, मोटोपना आदि नसर्ने रोगहरूले नेपालमा भयावह अवस्था लिँदै गएको उल्लेख गर्नुभयो। 40 वर्षभन्दा कम उमेरका 37.9% युवा नसर्ने रोगबाट प्रभावित बनेको डाक्टर अभिनव वैद्यले जानकारी दिनुभयो। करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। झापाको बिर्ता मोडबाट नजिकै नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा 24 वर्षीय शिव तुम्बा हाम्फेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिने भएको छ। द स्वीडिश एकाडेमी अफ साइन्सले यस वर्षको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीहरू पौल आर मिलग्रोम र रोबर्ट विल बी विल्सनलाई प्रदान गरिने घोषणा गरेको हो। लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारूपको आविष्कार गरे बापत उहाँहरूलाई नोबेल पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो। यस वर्ष नोबेल पुरस्कार पाउनेमा 7 पुरूष, 4 महिला र 1 संस्था रहेका छन्। बंगलादेशमा कानून संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायको रूपमा मृत्यु दण्ड दिन सकिने प्रावधान समावेश गरिएको छ। प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा आज बसेको मन्त्री परिषदको बैठकले कानून संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानून ल्याउने निर्णय गरेको छ। बंगलादेशका कानून मन्त्री अनिसुल हकले संशोधित कानून राष्ट्रपतिबाट भोलि जारी हुने र तत्काल लागू हुने बताउनुभयो। गत साता एक महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी रूपमा गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्यु दण्ड दिइनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको थियो। गत वर्ष करिब 5,400 बलात्कारका घटना भएको मानवाधिकार कर्मीहरूले दावी गरेका छन्। चीनको चिङडाओ शहरमा रहेका 90 लाख मानिसको कोरोना भाइरस परीक्षण गरिने भएको छ। विदेशबाट शहर प्रवेश गरेका कोरोना भाइरस संक्रमितहरूको उपचार गर्ने एक अस्पतालसँग सम्बन्धित धेरै मानिसमा संक्रमण देखिएपछि 5 दिन लगाएर शहरका सबै नागरिकको परीक्षण गर्न लागि हो। चीनमा कोरोना भाइरसको संक्रमण लगभग नियन्त्रणमा आइसकेको बताइए पनि विश्वभर कोरोना भाइरसले आतंक मचाएको छ। कोरोना भाइरसका कारण विश्वभर हालसम्म 3,78,00,000 भन्दा बढ़ी मानिस कोरोना संक्रमित छन् भने 10,82,378 जनाले ज्यान गुमाइसकेका छन्। यसैबीच बेलायतमा पुनः कोरोना संक्रमितको संख्या बढ़न थालेपछि रोकथामका लागि कड़ा नियम चाँडै ल्याइने बताइएको छ। अब आर्थिक समाचार।
सुदूरपश्चिम प्रदेशको दिपायल विमानस्थलमा यही असोज 30 गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ। दिपायल धनगढ़ी प्रत्येक शुक्रबार हप्तामा एक दिन जहाज सञ्चालन हुने भएको हो। हाल निजी क्षेत्रको विमान कम्पनी समिट एयरले दिपायल धनगढ़ी, धनगढ़ी दिपायल प्रत्येक शुक्रबार उडान भर्ने तयारी गरेको र जहाज सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरण कार्यालयका अनुसार हाललाई दिपायलदेखि धनगढ़ीसम्मको भाड़ा 3,200 रूपियाँ तोकिएको छ। बोइलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएको छ। उत्पादन बढ़ी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा बेहोर्नु परेको हो। लागत मूल्य प्रति किलो 205 पर्ने गरेको बोइलर कुखुरा बिक्री हुन छाडेपछि कृषकहरू आधा मूल्यमा बिक्री गर्न बाध्य भएको नेपाल बोइलर कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले बताउनुभयो। चितवनमा प्रति किलो 200 रूपियाँ र काठमाडौँमा प्रति किलो 220 रूपियाँ दर रेट राखेर मूल्य सार्वजनिक गरिएको भए पनि धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै बिक्री गर्ने गरेका नेपाल बोइलर कुखुरा पालक किसान संघले जनाएको छ। काठमाडौँमा दैनिक 5,00,000 किलो मासु खपत हुनेमा अहिले झण्डै आधामा झरेको छ। देशभर 100,000 देखि 10,000 सम्म बोइलर कुखुरा पाल्ने किसान 45,000 हाराहारी रहेका छन्। सल्यानमा आय आर्जनको महत्वपूर्ण माध्यमको रूपमा बाख्रा पालन बन्दै गएको छ। काठमाडौँ लगायतका स्थानमा खसी बोकाहरू निर्यात हुन थालेसँगै जिल्लाका कृषक बाख्रा पालनतर्फ आकर्षित हुँदै गएका छन्। त्यस क्षेत्रमा बाख्रा पालनका लागि आवश्यक घाँस प्रशस्त मात्रामा पाइने र बाख्रा पालनबाट राम्रो आमदानी लिन सकिने भएकाले कृषकहरू बाख्रा पालनलाई व्यावसायिक रूपमा अगाडि बढ़ाइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताउनुभयो। लगानी अनुसारको राम्रो प्रतिफल प्राप्त हुने र माग समेत उच्च रहेकाले बजारको समस्या समेत नहुँदा बाख्रा पालनतर्फ निकै आकर्षण बढ़ेको कपुरकोट गाउँपालिका पाँच रिमका किसान सुशील बोहराले बताउनुभयो।
वहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
नेपाल क्रिकेट संघ क्यानले असोज 28 गतेका लागि तोकिएको साधारण सभा स्थगित गर्ने भएको छ। कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गर्ने भएको हो। चितवनको सौराहमा असोज 6 गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज 28 गते गर्ने निर्णय गरेको थियो। बैठकले पहिलो पटक महिला खेलाड़ीलाई केन्द्रीय सम्झौतामा अनुमोदन गर्दै घरेलु क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक गरेको थियो। तर खेलाड़ी वर्गीकरण पारदर्शी र वैज्ञानिक नभएको भन्दै आलोचना भएपछि क्यानले खेलाड़ी वर्गीकरणलाई पुनर्विचार गर्ने निर्णय गरेको थियो। क्यानले मंगिर 15 भित्र वार्षिक साधारण सभा सक्ने गरी असोज 28 गतेको तयारी स्थगित गर्ने निर्णय गरेको हो। गत वर्ष असोज 11 गते निर्वाचन मार्फत नयाँ कार्य समिति आए पनि वार्षिक साधारण सभा सम्पन्न गर्न सकेको छैन। चैतमा कोरोना ग्रह शुरू भएसँगै क्यानको वार्षिक कार्यक्रम सहित साधारण सभा अनिश्चित बन्दै आएको छ। युएमा जारी इण्डियन प्रिमियर लीग आईपीएलमा सट्टेबाजी खेलाउने 7 जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वीरत कालीमाटीले सट्टेबाजी खेलाएको आरोपमा आइतबार 6 जनालाई पक्राउ गरेको हो। त्यसमध्ये 3 जना भारतीय रहेको प्रहरीले बताएको छ। सोमबार पनि प्रहरीले 1 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भई कमल पोखरीको कोर्नाक इन होटलमा बस्दै आएका कुलदीप शरण, संजीव शरण र कानपुर घर भई कुलेश्वर बस्दै आएका अजय गौतम छन्। त्यस्तै सिन्धुपाल्चोक घर बताउने प्रदीप घिमिरे, कुलेश्वरका उत्तम सापकोटा र सोल्टीमोडका अनिल कुमार बंशल छन्। पक्राउ परेकाहरूमाथि सोधपूछ गरी सोमबार नवीन जैनलाई पनि पक्राउ गरेको हो। पुलिसका अनुसार सट्टेबाजीको अपरेशन भारतबाट भएको र पक्राउ पर्नेहरू एजेन्ट रहेका छन्। नेपालमा बसेर सट्टेबाजी खेलाउने मुख्य व्यक्ति कुलदीप शरणले डार्क बेबुकको प्रयोग गरेको खुलेको छ।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य तथा बाँकी पहाड़ी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि प्रदेश नम्बर 1 बागमती र गण्डकीका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 17.6 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 16.6 डिग्री सेल्सियस, पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 16.4 डिग्री सेल्सियस र दिपालको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। काठमाडौँ उपत्यकाका सबै अस्पताललाई कोविड अस्पतालका रूपमा सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय। काठमाडौँ उपत्यकामा 2,283 जना सहित 4,047 जनामा आज कोरोना संक्रमण। 9 जना संक्रमितको मृत्यु, 1,473 जना संक्रमण मुक्त। हुम्लाको उत्तरी नामखा गाउँपालिकामा खाद्यान्न संकट र बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने कानून त्यहाँको मन्त्री परिषदबाट पारित। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।